نحمده ونصلي ونسلم على رسوله الكريم وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين صدق الله مولانا العظيم وقال الله تعالى في شان حبيبه محمرا وآمرا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم على سيدنا ونبينا ومولانا محمد وعلى آل سيدنا ونبينا ومولانا محمد وبارك وسلم صل عليه الصلاة والسلام عليك يا سيدي يا رسول الله وعلى آلك وأصحابك يا سيدي يا حبيب الله. عالی مرتبت اور عالی مقام پیر طریقت راہبر شریعت جناب پیر سید آغا طارق گیلانی صاحب آستانہ عالیہ منگالی شریف عالی جناب مفتی الہی بخش صاحب الباروی میرے دیرینہ دوست جناب علامہ فاروق سلطان صاحب سیدہ مجدو جناب عالی جناب مفتی عجیب القادری صاحب علامہ قاری نام مصطفیٰ صاحب اور اسٹیج پر جلوہ فروز عظیم القادر عظیم الشان اور انتہائی عزت کے لائق مشائخ عظام علماء کرام سادات کرام جماعت اہل سنت پاکستان کے عظیم المرتبت قائدین زعما انجمن طلبہ اسلام کے سابقین سنی تنظیمات کے لائق احترام قائدین اور زعما میرے دینی اور یقینی دوستو بھائیوں اور بزرگوں عزیز محترم علامہ حافظ محمد سخی صاحب کی دعوت پر اور آپ کی دعوت پر آج کے اس روحانی اجتماع میں حاضری دے کر قلبی آسودگی محسوس کر رہا ہوں. مجھے اس بات کا احساس ہے کہ جتنے جلیل القدر لوگ اس اجتماع میں تشریف فرما ہیں میں ان کی شان کے مطابق ان کی خدمت میں سلام عقیدت پیش نہ کر سکا. جس ماحول میں میں حاضر ہوا ہوں, باران رحمت بھی مچلنا چاہتی ہے اور مجھے اس بات کا بھی احساس ہے کہ میری گفتگو 45 ممالک سے زیادہ سلطنتوں اور مقامات پر تھوڑے یا زیادہ لوگ سماعت فرما رہے ہیں. آج کی کانفرنس کا عنوان ہے قرآن, اور میں نے اس مناسبت سے سورہ بقرہ کی ابتدائی دو آیتیں پڑھی ہیں, تلاوت کی ہیں. جس میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ الف لام میم یہ عظیم الشان کتاب ہے جس میں کوئی شک اور ریب نہیں ہے, ہدایت ہے تقویٰ داروں کے لیے اور متقین کے لیے. تقویٰ داروں کی تعریف خود قرآن حکیم نے آگے کی, الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناہم ینفقون, اور اولئک علی هدی من ربہم تک واولئک هم المفلحون تک. ان صفات کے بیان کا سلسلہ جاری رہا. دوستو, جس وقت ہم قرآن کی بات کرتے ہیں تو ایک عنوان ذہن میں نہیں آتا, ہزاروں عناوین ذہن اور دل اور روح میں مچلنے لگ جاتے ہیں. کسی صاحب دل نے کہا تھا کہ میں باغ میں گیا اور وہاں میں نے خوبصورت پھول دیکھے, ہر پھول دوسرے پھول سے خوبصورت اور ہر گل کی رہنائی دوسرے گل سے زیبتر, ہر ایک کی مہک مشام ہستی کو معطر کرنے والی. میں نے کہا کہ چند پھول دوستوں کے لیے لے جاؤں. میں نے دامن طلب پسارا تو کہا کس کو چھوڑوں اور کس کو دامن میں ڈالوں. کہتے ہیں جب چند گل اور پھول دامن میں ڈالے تو ان کی خوشبو نے مجھے مدہوش کر دیا اور میں دامن ہی چھوڑ بیٹھا. قرآن ایسا چمن ہے جس میں پھول ہیں, ہر پھول سے دوسرا پھول خوش تر زیبا تر, اور اس کی مہک مشام دل اور مشام نظر اور مشام روح اور مشام ہستی کو معطر کرنے والی. کیا چھوڑوں, کیا بیان کروں, کہاں سے شروع کروں اور کدھر جاؤں. قرآن ایسا سمندر ہے جس کا کنارہ ہی نہیں ساحل ہی نہیں. اسے کون لفظوں میں سمائے اور اسے کون کلمات کی دنیا میں اتارے. کتاب اللہ کی کتاب ہے, اللہ کا کلام ہے, اور پھر اس کا نزول حضور کے قلب نور پر ہوا ہے, قلب رحمت پر ہوا ہے, جس دل کی بھی کوئی انتہا نہیں ہے اور جس کی خوشبو کی بھی کوئی انتہا نہیں ہے. کوئی کتاب کو دیکھے یا صاحب کتاب کو دیکھے, کوئی کتاب کو پڑھے یا صاحب کتاب کے چہرے کو دیکھنے کی جسارت کرے. ہر ایک دوسرے سے خوبصورت ہے. کتنی خوبصورت سند ہے جو قرآن نے خود اپنے لیے دی, الف لام میم ذالک الکتاب لا ریب فیہ. عالی وقار دوستو, تفسیری نکات میں اترنے کے بجائے لطافت کی گلی کی شاعر شاید تھے دونوں ہی گمراہ, لیکن انہوں نے جو قرآن پر کام کیا وہ دنیا میں پڑھا گیا. ایک ابو الفضل فیضی جس نے قرآن مجید کی بے نقطہ تفسیر لکھی, کہ جب تفسیر لکھی تو کوئی نقطے والا حرف اس میں نہ آنے دیا. اور ایک دوسرا اسی ڈھب کا عرب عالم ہے, اس کا نام ہے ریواوندی. اس نے جب قرآن کی تفسیر لکھی تو اس نے کوئی بے نقطہ حرف نہ آنے دیا, اور نقطے والے حرفوں سے قرآن مجید کی تفسیر لکھی. اب میں آپ کے سامنے الفاظ لانے لگا ہوں جو ہندوستان کا رائٹر ہے. عالم تو کہتا نہیں کہیں تقدس علم کی توہین نہ ہو جائے, لیکن الفاظ اس نے واہ واہ لکھے. وہ کہتا ہے کہ لا حد لمحامده ولا عد لمكارمه وهما لا سائل له. ان الفاظ کا معنی یہ ہے کہ لوگوں, میں نے قرآن مجید پر کام کیا ہے, لیکن سچی بات یہ ہے کہ قرآن مجید کی جو صفتیں ہیں اور خوبیاں ہیں ان کی کوئی حد ہی نہیں ہے. یعنی قرآن 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 کتاب رحمت, کتاب انقلاب, صحیفہ نور, صحیفہ رحمت, کلام باری, جس کا نزول میرے حضور کے سینے پر ہوا. لا ساحلہ لا, اس کا کوئی ساحل ہی نہیں. اور جو دوسرا ہے جس نے نقطے والی بات لکھی, وہ کہتا ہے کہ میں تصور میں اوپر چڑھتا گیا, پہلے آسمان تک گیا اور پھر میں نے پہلے آسمان پر ستاروں کی تعداد کو میں عالم تخیل میں لے آیا. کہتا ہے پھر میں نے دوسرے آسمان کا تصور کیا, پتہ نہیں اس میں کیا 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 ہے. پھر تیسرے آسمان کا تصور کیا, پھر میں نے سوچا نہ جانے کیا کیا ہے. لیکن سچی بات یہ ہے کہ جس صحیفے کا نزول محمد عربی کے سینے پر ہوا آسمان کے ستاروں میں, اور
کو آسمانوں میں اتنا موجودات میں ندرت نہیں ہے جتنا محمد کے سینے پر اترنے والے قرآن کے لفظوں میں ندرت ہے۔ ذلک الکتاب لا ریب فیہ، وہ کتاب ہے کتاب۔ اور ایک اور حوالہ سنیے، جان سیل، یہ پہلا قرآن حکیم کا انگریزی میں ترجمہ نگار ہے، جان سیل پہلا ترجمہ نگار، وہ کہتا ہے کہ مجھے عیسائیوں نے تیار کیا کہ میں قرآن مجید پر تنقید کروں۔ کہتا ہے کہ میں نے پڑھنا قرآن شروع کیا، قرآن جس وقت پڑھنا شروع کیا تو کہتے ہیں کہ میں چاہتا تھا کہ مجھے کوئی بات ملے کہ جس پر میں تنقید کروں، کرٹیسائز کروں۔ تو کہتا ہے کہ قرآن کو پڑھتے ہوئے میری ملاقات محمد الرسول اللہ سے ہو گئی صلی اللہ علیہ وسلم۔ گویا کتاب رحمت پڑھتے ہوئے میری ملاقات صاحب قرآن سے ہو گئی۔ کہنے لگے پھر میں اتنا محمد صلی اللہ علیہ وسلم کی ذات میں اتر گیا کہ مجھے کچھ یاد ہی نہ رہا، اور جب میں نکلا تو میں نے کہا قرآن بھی زندہ باد، محمد مصطفیٰ بھی زندہ باد، زندہ باد۔ الف لام میم، میں نے اس بارش کے ماحول کو دیکھ کر فیصلہ کیا تھا کہ میں نکات میں نہ اتروں، جہاں مجھے سمیٹنا پڑ جائے سمیٹ لوں، جہاں پھیلانا پڑے پھیلا لوں۔ تو میں جو چاہوں گا کہ الف لام میم حروف مقطعات ہیں، اور واہ واہ اللہ کے رسول کے درمیان راز کی باتیں ہیں۔ آئیے میں عرض کروں، اگر اس تفسیر کو سامنے رکھیں جو کہتے ہیں کوئی نہیں جانتا، تو پھر بھی اس میں ایک لطیف نقطہ ہے، اور اگر یہ مانا لیا جائے کہ جانتے ہیں تو اس میں پھر بھی ایک لطیف اور حسین نقطہ ہے۔ توجہ چاہوں گا، غور سے سنیں میری بات، کہ اللہ نے کچھ حروف ایسے رکھے کہا کہ ان کے معنی جاننے کی ضرورت ہی نہیں ہے، تو مولا پھر رکھے کس لیے؟ الف لام را ہو یا الف لام میم ہو یا کافا یا انصاد ہو، تاہا ہو، جناب اسے مقطعات کوئی بھی ہو، تم وہ ناروے کے اینڈ آف دی ورلڈ سے لے کر تم جناب تابخا کے کاشگر تم چلے جاؤ، اور اگر ہو سکے تو تم فجی سے لے کر تم اس پار کیپ ٹاؤن کیوں آبشار کے کنارے چلے جاؤ، جو دنیا کی سب سے بڑی آبشار ہے۔ تو جہاں بھی کوئی قرآن پڑھے وہ الف لام میم کو الف لام میم ہی پڑھتا ہے۔ ہاں جی، میں آپ سے پوچھتا ہوں کہ ہو سکتا ہے کہ حبیب بینک کو لوگ حبیب پڑھ دیں، ممکن ہے کہ ایسے ہو جائے اور الائٹ بینک کو کچھ اور پڑھ دیں، عالی جناب جنگ کو کچھ اور پڑھ دیں، فیصل آباد کو کچھ اور پڑھ دیں، لیکن میں نے کہا
شمال جنوب
شرق غرب میں جائے الف لام میم کو الف لام میم ہی پڑھا جائے گا،
خیر چھوٹا حافظ پڑھے یا کوئی علامہ رازی پڑھے یا امام غزالی پڑھے،
جو بھی پڑھے اس کو اسی طرح پڑھے، مولا اس میں راز کیا ہے؟ فرمایا کہ محمد مصطفیٰ کے قدموں میں جو لوگ بیٹھے ہیں اور ان کے خاک ہے تربیت سے جو نسل عمری ہے، جن حروف کے معنی نہیں جانتے ان سے عشق کا عالم یہ ہے کہ الف کو میم نہیں بنایا، جس کو نہیں جانتے اس کے ساتھ عشق کا یہ عالم ہے، تو جسے جانتے اس سے پیار کا عالم کیا ہوگا؟
پیار کا عالم
کیا ہوگا؟ جنگ میں میری گفتگو سننے والے دوستوں، میں قرآن کی بات کر رہا تھا، اس سمندر میں کیسے کہوں، اس لیے کہ سمندر تو چھوٹی چیز ہے،
آسمان میں کیسے کہوں،
آسمان تو چھوٹی چیز ہے،
میں دھنک کیسے کہوں، اس لیے کہ دھنک میں تو سات ہی رنگ ہے، میں آبشار کیسے کہوں، اس لیے کہ آبشار کا فیضان میں دودھ ہے، میں اسے پھول کیسے کہوں، اس لیے کہ پھول مرجانے والا ہے، میں کہوں گا قرآن کی عظمت میرا محمد جانے اور مصطفیٰ کی عظمت قرآن جانے،
جیسی اس کی انتہا نہیں ویسے ہی اس کی بھی انتہا،
انتہا نہیں ہے
عالی جناب، جو لوگ کہتے ہیں کہ اس کا معنی ہے، کیا معنی ہے؟
قاری علیہ سے اللہ، لام سے لطیف، میم سے منان،
یہاں یہ معنی کیا کہ الف سے اللہ، لام سے لا رحم ذاتہ کائنات قرآن، اور میم سے مراد معلم کائنات محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، جو اصول ثلاثہ ہیں اسلام کے وہ سارے الف لام میم میں آ گئے، اصول ثلاثہ یہ ہے کہ اللہ کی توحید، قرآن کی صداقت، اور مرشد کائنات محمد عربی کا بے عیب ہونا،
تینوں اصول
ان تین حرفوں میں بیان کیے گئے۔ دیکھو یار، اللہ بھی ایسا کہ آپ کہیں میں اللہ کو مانتا ہوں، اللہ مانتا ہوں، خالق مانتا ہوں، لیکن ایک صفت نہ مانو نا، کوئی بندہ کہے میں اللہ تعالیٰ کی ساری صفتیں مانتا ہوں لیکن اس کو قیوم نہیں مانتا، اس کو رزاق نہیں مانتا، تو اس کا ایمان بے ایمانی میں بدل جائے گا، اور میرے مصطفیٰ کی ذات بھی ایسے کہ بندہ کہے میں ان کو نبی مانتا ہوں اور رسول مانتا ہوں لیکن ایک صفت میرے محمد کی نہ مانی تو بے ایمان ہو جاؤ گے، اور اسی طرح قرآن
اس کی زبر کو زیر ہم نہیں کر سکتے، زیر کو زبر نہیں کر سکتے،
شد کو مد نہیں کر سکتے، مد کو شد نہیں کر سکتے،
مسلمانوں ہم کتنے خوش قسمت لوگ ہیں کہ فلسطین کے ساتھ ملنے والا بحر مردار، اور میری گفتگو کو سنیں، فلسطین کے ساتھ جس کو ڈیڈ سی کہتے ہیں، سب سے پہلا جو آسمانی کتاب کا ٹکڑا ملا وہ وہاں سے ملا، اور کہتے ہیں کہ یہ وہ صحیفہ تھا جس کا نزول حضرت ادریس علیہ السلام کے سینے پر ہوا۔ میں عجیب بات بتاؤں کہ اس کا بھی جس وقت ترجمہ کیا گیا تو اس میں بھی بات لکھی ہوگی کہ میں سب کچھ نہیں، وہ جو آنے والا ہے
वो सब कुछ होगा। उसके बाप का नाम अल्लाह का प्यारा बंदा होगा और उसकी माँ का नाम काबले एतमाद होगा। काबले एतमाद का माना यह है कि बाप का नाम अब्दुल्ला होगा और माँ का नाम आमिना होगा। अब्दुल्ला होगा और माँ माँ का नाम आमिना आमिना होगा। मुझे बताइए कि अगर टुकड़ा मिले, मैं आपको सुनाऊं, हिंदुओं की किताब पुराण है, उस पुराण के अंदर भी ये लिखा हुआ है कि वो जो आखिरी आएगा वो पत्थरों और संगलाख रेत वाले इलाके से उठेगा और जिस वक्त उठेगा तो उसके सीने पर एक ऐसा कलाम नाजिल होगा जिसमें हर खुश को तर चीज मौजूद होगी। दरअसल ये इशारा है वला रद में वला याबिस इल्ला फी किताब मुबीन। हर खुश को तर चीज किताब मुबीन के अंदर बयान कर दी गई। बस सिर्फ एक बात आपकी खिदमत में अर्ज करने लगा हूं। तौरात का माना कानून है, तौरात का माना ही कानून है, और जबूर का माना ही है कि मंजूम सहीफा। और इन सारी किताबों को इकट्ठा करो तो इनकी सदाकत की बात भी अगर की है तो उस कुरान ने किया जिसका नजूल मोहम्मद अरबी के सीना पर हुआ। मुझे कल या परसों किसी सकाफती सेंटर से एक टेलीफोन आया कि शाह साहब ऐसा कोई हमें सहीफा बताएं, ऐसी कोई किताब बता दें, हम स्टडी करना चाहते हैं जिस किताब के अंदर ये जो रसूलों के नाम कुरान में आए हैं इसके अलावा किसी रसूल का नाम उस किताब के अंदर मौजूद हो तो उसका नाम मुझे बता दें। तो मैंने कहा कि मैं सबसे छोटा आलमी दीन हूँ, ये उलमाए किराम मुझसे ज़्यादा पढ़े लिखे हैं, लेकिन मुझे किसी ऐसी किताब का इल्म नहीं है। लेकिन अगर मुझसे ये सवाल करो कि क्या कोई ऐसा सहीफा है जिसमें नाम मोहम्मद नहीं, तो मैं कहूँगा कि कोई कहता है तो झूठ कहता है। वरक जो खोले उस वरक में नाम मोहम्मद की खुशबू होगी, मोहतरम की खुशबू होगी। आली जनाब, कुरान मजीद मुकम्मल अकमल सहीफा जिसका नजूल अल्लाह ताला की तरफ से मुस्तफा करीम के सीने पर हुआ, और रब करीम ने कहा कि इस किताब में कोई शक नहीं है। एक बात सुनाऊं, जिस वक्त ये माशाल्लाह सखी मोहम्मद बड़ा नॉलेज वाला नौजवान है, कहते हैं 25 साल हुए मैं कुरान मजीद सुना रहा हूं, मुबारक हो आपको कि अल्लाह ताला ने ये एजाज आपको बख्शा है कि आप 25 साल से कुरान मजीद सुना रहे हैं। इश्क है किताब के साथ, अल्लाह हर मुसलमान बच्चे और बच्ची को ये इश्क अता फरमा कि वो कुरान के लिए और किताब के लिए अपने आप को वक्फ कर दे। लेकिन मैं कहानी सुनाने लगा हूं, जिस वक्त कंपाइल करने लगे इसको तो मैं आज हिस्ट्री पढ़ रहा था कि 2 लाख मिस्टेक्स गलतियां जिस वक्त इन्होंने निकाली, 2 लाख गलतियां। तो जनाब ने किताब बंद कर दी तो कहा कि ये बड़ा मुश्किल टॉपिक है, एक नहीं दो नहीं तीन नहीं चारों तो हम ठीक कर दें, 2 लाख का हम क्या करेंगे। लेकिन इधर मेरे मुस्तफा के सीने पर नाजिल होने वाला कुरान कि अमेरिका ने कंप्यूटर पर सारी किताबें डाली और मुसलमानों को भी बुलाया कि हम तुम्हें बताते हैं कि तुम्हारी किताब में कितनी गलतियां हैं। तो आली जनाब सब किताबें डाली गई, किसी में 2 लाख, किसी में 10, किसी में 20। कहते हैं जिस वक्त कुरान का नाम आया तो डॉक्टर अब्दुल कादिर कहते हैं मैंने नजर नीचे कर दी कि पता नहीं क्या बनता है, लेकिन स्क्रीन पर आया मिस्टेक था कुरान इज इक्वल टू 0000। मुस्तफा के कुरान में कोई कोई गलती नहीं। जालिकल किताब, जालिकल किताब, जालिकल किताब, जालिकल किताब, नारे बफी। मैं तवज्जो चाहूंगा थोड़ी के ये अलिफ लाम मीम क्यों लिखा। इस बार में ये मेरे उस्ताद शेखुल जामिया मौलाना मुहिब्बुल नबी साहब अलैह रहमा, जिनसे मैंने हदीस शरीफ पढ़ी, मैंने एक दफ़ा पूछा हुजूर ये अलिफ लाम मीम क्यों आया है, तो आपने हंसते हुए उन्हें कहा कि बेटा बात यह है, मैं तुमसे सवाल करता हूँ, पहले मेरे सवाल का जवाब दो। मैंने कहा इरशाद। मैंने कहा कि ये मस्जिद किस चीज़ की बनी हुई है। मैंने कहा जी इसमें ईंटें लगी हुई हैं, कहीं टाइलें लगी हुई हैं। मुझे कहने लगे ये जो आपका गांव है इसमें जो घर है ये घर किसके बने हुए हैं। मैंने कहा जी वो भी मट्टी ढीले और पत्थर के बने हुए हैं। कहने लगे ये संगे मरमर से तराशा हुआ ताजमहल है जिसका बड़ा शोरा है, ये किसका बना हुआ है। मैंने कहा जी वो भी पत्थर और टाइल और संग है, पत्थर है उसी का तो वो बना हुआ है। फिर मुझे पूछा कि दाता साहब का जो हरम है ये किसका बना हुआ है। मैंने कहा ये भी पत्थर का टाइल का संगमरमर का बना हुआ है। फिर मुझे पूछने लगे कि मुझे मुझे बताइए कि काबा जो बना है काबे के अंदर क्या है। मैंने कहा कि जनाब वो भी तो पत्थर ही है, पत्थर ही है, पत्थर ही है। फिर मेरे उस्ताद कहने लगे कि याद रख बने सारे पत्थर से हैं, लेकिन काबे के पत्थर का कोई पत्थर मुकाबला क्या करेगा। रब करीम का अलिफ लाम मीम कि किताबें सारी अलफ बे दाली से लिखी जाती हैं, लेकिन मोहम्मद के सीने पर जो कुरान उतारा है वो ला मिसल लहू है। है तो उसमें अलफ बे ही है ना, दाल और ये रा और जा उरूफ ही है, लेकिन ये मौजदा है कि अलिफ से लेकर या तक उरूफ इस्तेमाल हुए हैं जो, लेकिन मानी का समंदर है, मतालिब का समंदर है। तो जनाब कुरान का कोई क्या जोड़। मेरी तरफ ध्यान दें जो बात अर्ज करने लगा हूं। ज़ालिकल किताब ला रैब फीह, वो किताब है, ये वो किताब है। कहते हैं कि हजरत उमर फारूक रजी अल्लाह ताला ने भी जिस वक्त हुजूर को शहीद करने के लिए जाना चाहते थे ना, तो जाते जाते उनका दिल आया कि जरा मैं काबे से तो हो जाऊं, तो कहते पहले इधर आए। तो वक्त वो नज़ारा ऐसा था रात का कि दूसरी तरफ मेरे मुस्तफा करीम खड़े नमाज पढ़ रहे थे और नमाज में कुरान ऊंचा पढ़ रहे थे। जनाब खिताब का बेटा उमर काबे के खिलाफ के नीचे छिप गया और कहा जरा सुनू तो सही कि मोहम्मद पढ़ते कैसे हैं। कहते हैं कि असल में तो उमर फारूक उसी वक्त हो गए थे जिस वक्त मुस्तफा की जुबान से कुरान सुन दिया था, और किताबुल्लाह उनके दिल दिमाग और रूह में उतर गया था। आली जनाब मक्का के मुशरिकों ने अपने बुतों की तहजीब को सहारा देने के लिए दीन इस्लाम से इनकार किया है, लेकिन जब पूछा गया कुरान कैसा है तो कहा कुरान जैसा कोई कलाम नहीं है, और पूछा गया मुस्तफा कैसे हैं तो कहा मोहम्मद जैसा कोई सोना नहीं है। صادق اور امین امین نہیں ہے؟ دھیان دو میری طرف، ہماری جو یہ جو زندگی ہے، ہماری زندگی یہ پانچ چیزوں سے عبارت ہے، پانچ سے باہر نہیں ہے، پانچ چیزوں سے ہماری حیات اور زندگی باہر نہیں ہے۔ کھانا ہر آدمی تھوڑا یا زیادہ کھاتا ہی ہے، کھاتا ہی ہے، یہ ملکہ ایوانوں میں بھی ہے، بلکہ مولا علی نے ایک جگہ کہا تھا، تعریف اس اللہ کی، تعریف اس اللہ کی جس نے مچھر بنایا، پھر مچھر کا سونڈ رکھا، پھر سونڈ میں ایک بال برابر، اس سونڈ کے اندر بھی ایک نالی رکھی، اور وہ نالی جس وقت جسم میں جس وقت گھساتا ہے تو پھر اس کے اندر سے سخت کرتا ہے خون۔ مولانا روم کا مجھے ایک لطیفہ یاد ہے، یہاں مولانا روم نے اسی مچھر کے بارے میں کہا کہ سلیمان پیغمبر کی خدمت میں مچھر نے شکایت کی کہ سلیمان علیہ السلام، ہمارے حضرت آقا ہوا کے خلاف میرا مقدمہ ہے کہ میں چھوٹا سا ہوں، جب جدھر جسم میں میں یہ سونڈ چبھاتا ہوں، میں ادھر پینا چاہتا ہوں، تھوڑا سا ہی تو میں نے خون پینا ہوتا ہے، اوپر سے ہوا آ جاتی ہے اور میری پیچھے ٹانگیں اکھیڑ جاتی ہیں، اور پھر مجھے بھاگنا پڑ جاتا ہے، تو اس ہوا کو کہا کرے جب میں آیا کروں تو نہ آیا کرے۔ سلمان نے کہا دونوں میری کچہری میں حاضر ہو۔ جس وقت دونوں حاضری کے لیے علی جناب آئے، ادھر سے آواز آئی تو مچھر پانچ کلومیٹر دور۔ سلمان نے کہا مچھر کدھر چلا گیا؟ مقدمہ تو نے کیا تھا، کوئی ہماری کوٹ تھوڑی تھی کہ اندر اندر سے ملی ہوئی۔ اور حامد سعید کاظمی صاحب بیچارے کو رگڑا رگڑا لگا ہوا ہے، اور انصاف کی تعریف ہمیں آتی ہے، جو تم انصاف کر رہے ہو ہمیں آتا ہے، ویسے قرآن کا نام نہیں لیتے ہو، لیکن جس وقت پتر چڑھا ہے نا تو کہتا اب فیصلے میں قرآن و حدیث کے مطابق کروں گا۔ اب قرآن و حدیث یاد آیا ہے، اے کاش کہ تمہیں فاطمہ بھی اس وقت بھی یاد آتی جس کا تم کرپٹڈ آدمی کو دیکھ کر حامد صحیح سے زیادتیاں کر رہے تھے۔ لیکن یاد رکھو ایک دن آنے والا ہے کہ جی ہم یا رسول اللہ والے بیدار ہو جائیں گے، پھر کھوٹے کرے کا پتا چل جائے گا۔ تمہارا کوئی ارادہ ہے جاگنے کا؟ ارادہ ہے جاگنے کا؟ اچھا انہیں کہا، اس نے کہا جی یہی تو مقدمہ ہے، جب ہوا آتی ہے میں ٹھہر نہیں سکتا۔ مولانا روم لکھتے ہیں کہ اللہ نے ہمیں مصطفیٰ دیے ہیں، ہمیں قرآن دیا ہے، جیسا قرآن میدان میں آ جائے، محمد سامنے آ جائے، پھر کوئی کفر ٹھہر نہیں سکتا ہے، مچھروں کی طرح بھاگ جاتا ہے، مچھروں کی طرح بھاگ جاتا ہے۔ تھوڑی سی غیرت پیدا کر لیں، قرآن کے لیے اور حضور رحمت عالم علیہ السلام کی ذات کے لیے زیادہ سے زیادہ قرآن کی صحبت میں آؤ۔ ایک اور مثنوی میں میں پڑھا کہ جالینوس حکیم تھا نا، جالینوس یہ حکیم تھا، جڑی بوٹیاں والا بھی تھا۔ تو ایک دن صبح کی نماز کے بعد ٹہل رہا تھا، اسے ایک پاگل بندے نے دیکھا، تو پاگل نے دیکھا تو پاگل نے کاکا مارا، ہا 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 ہنسا اس کی طرف دیکھ کے۔ تو یہ مڑ کے گیا نا گھر، تو اس نے اپنے سیکرٹری کو کہا ادھر آ، جو دوائی میں پاگلوں کو دیتا ہوں نا ذرا تھوڑی سی مجھے بھی کھلا دے، جو دوائی میں پاگلوں کو دیتا ہوں تھوڑی سی مجھے کھلائیں۔ انہوں نے کہا جی حضرت جی آپ تو ٹھیک ٹھاک ہیں، آپ کیوں پاگلوں والی دوائی کھا رہے ہیں؟ انہوں نے کہا کہ نہیں، یہ پاگل پنا کوئی ایک ہی دن تھوڑا پیدا ہوتا ہے، یہ دھیرے دھیرے ہوتا ہے، اور ہر چیز اپنی جنس کے ساتھ پرواز کرتی ہے۔ اس پاگل کو 20 آدمی میں ہی نظر آیا کہ مجھے کاکے مار کے ہنسنے لگ رہا تھا، اور مجھے دوائی کھلاؤ کہیں میں پاگل نہ ہو جاؤ۔ फिर उस पर मौलाना लिखते हैं, इसका मतलब ये है कि अंग्रेजों को ना देखो, काफिरों को ना देखो, मोहम्मद के कुरान का नुस्खा खाया करो, अल्लाह तुम्हें खसाइस मुस्तफा की सुन्नत के पैदा कर देंगे। अलिफ लाम मीम,
आजकल तो बड़ा नहर है। मुझे सखी साहब कहते हैं जी शायद ये दो बंदों ने बैत होना है, जरा उनको बैत करने। मैंने कहा छोड़ो यार, बैत शायद करने वाला कजिया कोई ताला बंदा है, कोई अल्लाह वाला बंदा है, कोई सही चाहने वाला है, उसको कहो। आजकल तो शर्तें रखते हैं मुरीद के, पीर जी बैत होंगे लेकिन शर्त यह है दाढ़ी रखने का ना को, ये ना कहो दाढ़ी रख लो, ये ना कहो नमाज पढ़ लो, ये ना कहो कि ये काम यूं और यूं कर लो। आली जनाब किबला तीन साहब का लतीफा याद है, वो कहते हैं आजकल लोग मुरीद होने के लिए आते हैं तो हाथ में हाथ दे के जिस वक्त हम कहते हैं तोबा कर बेनमाज रहने से, तो फिर वजह से कहेंगे आगे से बदलने के लिए ना कोई त्याग नहीं है कि चेंज लाए अपने अंदर, कोई रेवोल्यूशन आए, कोई नई जिंदगी आए, कोई आसारे ईमान पैदा हो, गैरत अंदर पैदा हो, हमीयत अंदर पैदा हो। मैं चुप इसलिए हूं, काश के कोई इस तरह भी कुरान पढ़ने वाला हो, काबा शरीफ से उस तरफ एक ही घर जिसमें गली की मस्जिद और गली की मस्जिद में अबू बकर जोर जोर से कुरान पढ़ रहे हैं, जोर जोर से कुरान पढ़ रहे हैं और किताबुल्लाह की आवाज मुशरिकीन के दिलों और रूहों में उतर रही है। और वहां के कहते हैं अबू बकर को समझाएं कि ये ऊंचा कुरान ना पढ़े। आए हाय, उधर देखो नन्हे अली करम अल्लाह वजहुल करीम, जनाब वो जिस वक्त मक्का की गलियों में घूमते हैं तो मुशरिकीन कहते हैं छोटे से लड़के ने हमारे नौजवानों को खराब कर दिया है। करते क्या थे, कोई इधर कुरान पढ़ रहा था, कोई इधर कुरान पढ़ रहा था, किताबुल्लाह के साथ अटैचमेंट अटैचमेंट। मुसलमानों जब तक हम खुलूस नियत से कुरान हकीम के साथ थे, हुजूर के साथ इश्क था, यकीन जाने के काफर हमसे डरते थे, आज तुम्हारे और हमारे खिलाफ साजिशें हो रही हैं, तरह तरह की साजिशें हो रही हैं, दीवार के साथ लगाया जा रहा है। आज कुरान कॉन्फ्रेंस में तैयार करो कि जिसने नहीं पढ़ा हुआ कुरान वो कुरान पढ़ेगा, जो पढ़ा हुआ है वो तर्जुमा पढ़ेगा, जिसको तर्जुमा आता है वो तफसीर पढ़ेगा, जिसको तफसीर आती है वो कुरान की आवाज पर लबैक कहेगा, वो अमल करेगा, और जिसको अमल हासिल है वो ढूंढेगा मुस्तफा करीम। और मुझे कसम खुदा की अगर दिल में सच्चा इश्क पैदा कर लेना, मौत नहीं आएगी, अल्लाह पहले मेरे मुस्तफा की जियारत नसीब फरमाएगा। अल्लाह का ये तो सना की जियारत नसीब करेगा, लेकिन आईना तो सामने रखे। अलिफ लाम मीम ज़ालिकल किताब, ज़ालिकल किताब। इत्तेफाक की बात है भी कुरान कॉन्फ्रेंस और गवाही भी मेरे पास है, ये अल्लामा फारूक ये मेरे साथ थे जिस वक्त मैं बेल्जियम के चर्च में जिस वक्त गया तो ये साथ थे मेरे, हम 12 उलमा अल्हम्दुलिल्लाह मेरे साथ, और वहां के पादरी और पता नहीं क्या क्या है बैठे हुए, और फारूक सुल्तान साहब को उसने मेरे साथ फैसला किया कि कुरान, तो मैंने कहा कि ठीक है मैं कुरान की तिलावत करूंगा, वो कहने लगा मैं बाइबल की तिलावत करूंगा, मैंने कहा ठीक है मैं मानता हूँ। वो कहने लगा पहले आप पढ़ें, मैंने कहा मैं अली की औलाद हूँ, हम पहल करते नहीं हैं, हम पहल करते नहीं हैं, आप पढ़ें पहले,
तो वो कहने लगा कि अच्छा मैं पढ़ लेता हूँ। तो फारूक सुल्तान साहब याद है आपको कि जिस वक्त उसने पढ़ना शुरू किया तो मैंने उसको अंग्रेजी में मुखातिब करके कहा कि रुक जाए। उन्हें कहा क्यों? मैंने कहा उस जुबान में पढ़े जिसमें ये नाजिल हुई है, उस जुबान में पढ़े जिसमें ये नाजिल हुई है, और मैं कुरान उस जुबान में पढ़ूंगा जिसमें कुरान नाजिल हुआ है। जनाब पहले मैंने कहा आप उस जुबान में पढ़े जिसमें आदनामाए अतीत और आदनामाए जदीद उतरा है, और मैं उसी में पढ़ूंगा जिसमें कुरान उतरा है। तो वो इस तरह होंठ काटे थे, याद है? वो कहने लगा अनफॉर्चुनेटली बदकिस्मती से हमारी जुबान दुनिया में है ही नहीं, जिसमें किताब नाजिल हुई थी वो दुनिया में जुबान है ही नहीं है, है ही नहीं है। तो मैंने कहा मैं मोहम्मद के कुरान को पढ़ने लगा हूं। कहने लगा इस लिहाज से तो दुनिया में वाहिद किताब है जो महफूज है वो वाहिद किताब मोहम्मद का कुरान है। अल्लाहु अलैहि वसल्लम अलिफ लाम मीम ज़ालिकल किताब ला रैब फी। मैंने उस दिन भी कहा कि जिस वक्त ये मशरकी रियासतों का तूफान उठा ना तो उलमा को शहीद किया गया, किताबें जलाई गईं, दजला भर गया किताबें जला के, तो ये चंगेजियों ने जश्न मनाया था कि हमने कुरान की कोई एक तफसीर भी नहीं छोड़ी है और कुरान के सारे नुस्खे जला दिए हैं। वो शराब पी के कहने लगा दजला के किनारे है कोई कुरान पढ़ने वाला? तो एक नंगा मजजूब बैलून वहां पर था कोर्ट के खड़ा हुआ, ये न समझना कि सारे मर गए हैं, मेरे जैसे 20 मजदूर अब भी हैं जो मोहम्मद का कुरान पढ़ सकते हैं। अलिफ लाम मीम ज़ालिकल किताब ला रैब फी। अच्छा मैंने ये बात इसलिए सुनाई कि जिस कौम के मजदूर भी कुरान याद किए हो उस कौम के राजियों का क्या आलम होगा, गजालियों का क्या आलम होगा। आप मेरे अजीजों उम्र के जिस हिस्से में भी हो कुरान के साथ इश्क करो, किताबुल्लाह के साथ इश्क करो, किताबुल्लाह के साथ इश्क करो और कुरान के साथ इश्क करो, इश्क करो, इश्क करो, इश्क करो। अच्छा मैंने कहा था एक खाना, पांच चीजें याद नहीं हुई, एक खाना है, एक पीना, दो मौला अली ने कहा कि देखो अल्लाह ने मच्छर बना दिए, इधर मेरी तरफ देखो, रोटी के पीछे जरीर ना हो, अल्लाह मच्छरों और मक्खियों को भी रिस्क देता है तो अल्लाह आदम के बेटे को भूखा नहीं मरने देता। सिर्फ आयात आला हजरत वाली गैरत पैदा करो, करू मदा अहले दवलता, भले इस बला में मेरी बला मैं गदा हूं अपने करीम का, मेरा दीन पाराए ना नहीं, मेरा दीन पाराए ना ना नहीं। इश्क पैदा हो जाए ना जी हुजूर नबी करीम अलैहिस्सलाम का और कुरान का, खाने पीने, तीसरी चीज है कपड़े मलबूसात, चौथा चीज है सुकना रहना, कि बंदा रहने के लिए मकान ढूंढता है, खाना पीना कपड़ा सुकना, पांचवी चीज है शादियां ब्याह बच्चे पैदा करो, कोई माँ बन जाए, कोई बाप बन जाए, कोई बच्चा बन जाए, कोई भाई बन जाए, कोई ये हो जाए, कोई वो हो जाए। ये पांचों चीजें बच्चे पैदा होती हैं इंसान के अंदर, अल्लाह ने दो ताकतें रखी हैं, वो दो ताकतें कौन सी हैं? कुव्वत गजबिया है और कुव्वत शहविया है। कि तलब और शहवत, अगर भूख ना लगे तो किसान खेत क्यों जाए, अगर भूख ना लगे तो थाने कचहरियां क्यों बने, भूख ना लगे तो जनाब ये कारखाने कैसे बने? बंदा मजदूरी करता है ताकि अच्छी रोटी मिल जाए। قوت سبیہ یہ ہے کہ بازو میں طاقت آ جائے. یہ جلالی قوتیں جس وقت آئیں تو بندہ زیادہ سے زیادہ کمانے, زیادہ سے زیادہ کھانے, زیادہ سے زیادہ جہاں, زیادہ سے زیادہ عزت کمانے کی کوشش کرتا ہے. اب آؤ میں تمہیں ایک مقولہ سناؤں. وہ مقولہ کس کا ہے؟ میرے مولا علی کرم اللہ وجہ الکریم کا ہے. تو آپ نے ارشاد فرمایا کہ قوت غضبیہ اور قوت شعویہ, اس کو کوئی لگام دینے والا ہے کہ جو اندر کی خواہشات پہ تعدید کر دے. مولا علی نے کہا اس کے لیے محمد جیسا مرشد چاہیے اور قرآن جیسی کتاب چاہیے, مصطفیٰ کریم جیسا مرشد مرشد چاہیے اور قرآن جیسی کتاب کتاب چاہیے. رمضان المبارک آ رہا ہے تو اس قرآن کانفرنس میں یہ تہیا کرو کہ اگر ایک دفعہ قرآن پڑھتے ہو نا تو اس دفعہ ارادہ کرو دو دفعہ پڑھیں گے, اگر دو دفعہ پڑھتے ہو نا تو وعدہ کرو چار دفعہ پڑھیں گے, پانچ دفعہ پڑھیں گے, چھ دفعہ پڑھیں گے. میں ایک بندے کو دیکھنے کے لیے گیا, اعتکاف بیٹھا ہوا تھا, میں نے زیارت کرنے کے لیے گیا. سید ضمیر شاہ صاحب ان کا اسم گرامی تھا. تو مجھے پتہ چلا قرآن کے ساتھ ان کو بڑا عشق ہے. تو میں ان کے موتکف میں جس وقت گیا تو میں نے کہا شاہ جی اللہ تعالیٰ نے کرم کیا قرآن پڑھ لیا اس طرح. کہنے لگا اس طرح بیمار ہوں تھوڑا پڑا ہے. تو یہ 28ویں رات تھی. تو میں نے کہا بیمار ہوں تھوڑا پڑا ہے, کتنا پڑا ہے؟ کہنے لگا صرف 17 دفعہ پڑھ سکوں. صرف 17 دفعہ, صرف 17 دفعہ. وہ جو 3 راتوں والا ہے نا وہ بھی صوفیاء کا معمول بتا دوں, وہ جس وقت آخر میں پہنچتے ہیں نا تو آخری 4 صورتیں 5 صورتیں چھوڑ دیتے ہیں کہ تاکہ 3 راتوں میں ختم ہونے والی بات پوری کر لیں. اگلی رات میں 2 صورتیں پڑھ لیتے ہیں, اگلی رات میں پھر آخری صورت پڑھ لیتے ہیں, 3 ہی راتوں میں وہ مکمل کرتے ہیں. لیکن وہ پہلے سارا قرآن مجید پڑھ چکے ہوتے ہیں. علی جناب امیر خسرو جیسا بندہ جو کہتے ہیں کہ یہ قوالی کے اندر دونوں کی طاقت امیر خسرو کی ہے, لیکن امیر خسرو جس وقت رات کو مسلح پہ کھڑے ہوتے تھے تو 10 پارے تلاوت کرتے تھے. ذالک الکتاب لا ریب فیہ. اسی لیے انسائیکلوپیڈیا برٹینیکا کا عیسائی مؤلف لکھتا ہے کہ دنیا میں سب سے زیادہ پڑھی جانے والی کتاب کون سی ہے. وہ اس کا جواب لکھتا ہے قرآن از موسٹ وائڈلی ریڈ ٹیکسٹ ان دا ورلڈ اپ ٹو دا پریزنٹ ڈے. آج تک کائنات میں سب سے زیادہ جو کتاب پڑھی گئی ہے وہ میرے مصطفیٰ کا قرآن پڑھا گیا ہے. جی مرتا ہی نہیں ہے, اتنا عشق پیدا کیا رسول اللہ علیہ السلام نے کتاب اللہ کے ساتھ, قرآن حکیم کے ساتھ. ایک دم میں حرم شریف میں, تو یقین جانے کہ قرآن مجید تو جو اللہ نے توفیق دی سننے کی دی دی, لیکن میں نے جس وقت کعبے کا طواف کر کے پلٹا تو ایک بڈھا میں نے دیکھا, ضعیف العمر شخص سوٹی کے بال اس طرح کھڑا ہوا, اس طرح بالکل جھکا ہوا. تو قرآن مجید اس نے سارا سنا اور میں اس کے قریب لگ گیا. جب نماز ختم ہوئی تو پھر کھڑا ہو کر کے اس نے کوئی 5-1 پارے خود پڑھے ہوں گے. تو میں نے اس کو کہا بابا جی عمر کتنی ہے؟ کہنے لگے پتر علی کچھ بھی نہیں چھوٹا ہوں. عربی میں کہا, میں نے کہا کتنے چھوٹے ہو؟ کہنے لگے صرف 130 سال. صرف 130 سال میری عمر ہے. 130 سال کی عمر میں جناب 20-20 پارے کھڑا ہو کر کے پڑھنا, یہ عشق کس نے دیا ہے؟ یہ عشق محمد عربی کی نظر نے دیا ہے. قرآن از موسٹ وائڈلی ریڈ ٹیکسٹ ان دا ورلڈ اپ ٹو دا پریزنٹ ڈے. آج تک سب سے زیادہ پڑھی جانے والی جو کتاب ہے وہ تو قرآن حکیم ہے. ویسے عربی محفوظ ہے, لیکن میں ایک اور بات آپ سے پوچھنے لگا ہوں, یہ کیا راز ہے کہ سورہ توبہ پر پہنچو تو آرڈر ہے کہ بسم اللہ نہ پڑھو گزر جاؤ, ऑर्डर है ना, तो कहीं स्वाद लिखा हुआ है या बसूतो, तो ऑर्डर है इसको या बसूतो ना पढ़ो, या बसूतो पढ़ो, सीटी की तरह आवाज निकालो, स्वाद ना पढ़ो अरबियों वाला, कहीं हुक्म है कि ये खौफ है तो इसको खौफ कारियों की तरह नहीं पढ़ना, इसको मतलब यूं ही छोड़ देना है। तो जनाब ये राज जो है ये सियाल वालों से पूछो, ये राज जो है इन आस्थान वालों से पूछो कि ये राज क्या है। मौला ये क्या राज है कि अरबी फसीह बलीग लेकिन तकरीबन 50 मकामात है कुरान के, उन 50 मकामात पर मुरवजा कवायद तर्क करने का हुक्म है, कैसे ना पढ़ो सादे तरीके से पढ़ो। मौला ये राज क्या है, हालांकि अरबी वो कहती है और कहा ये जाता है ये पढ़ो, रब्बे करीम ने कहा कि कुरान वही है जैसे मेरा मोहम्मद पढ़ दे ना, फिर मेरा मुस्तफा पढ़ दे, ज्यादा अरबियां शरबियां ना बोला करो, मुस्तफा के जूते उठा के अपने सर पर रख लो, तो हजरत बिलाल की असादों की तरह अल्लाह तुम्हारी इबादत भी कबूल कर लेगा। आली जनाब कुरान मजीद फरकान हमीद पढ़ने का इश्क और शौक बनाओ, समझने का भी बनाओ। यह भी सखी साहब ने तर्जमा तफसीर कुरान का 40 रोज़ा कोर्स रखा है और ये उलमाए किराम हैं। अच्छा देखो मेरी तरफ देखो, मैं अपने उलमा ख़ास करके जमात अहले सुन्नत के लोग उनसे माजरत चाहूँगा, जो हमारे दुश्मन है ना वो बच्चे मन जात सारी बातें करते हैं लेकिन मुंह के आगे हर सुबह कुरान रख लेते। एक रोज़ में अपनी बस्ती में अल्लाह की कसम इसमें एक लफ्ज़ गलत हो तो आप मेरे गले में पट्टा डालें कि मेरे मोहल्ले में बराबर में मेरी मस्जिद के एक मौलाना साहब दर्द से कुरान देते थे, मैं भी देता था अल्हम्दुलिल्लाह, मैं तो 5 नमाजों में 5 दफ़ा दर से कुरान मजीद देता। तो एक दिन मैंने कहा मैं देखूँ तो सही यार ये कितने लोगों को बैठा के कुरान पढ़ाते हैं, देखो कितने लोगों को बैठा के कुरान पढ़ाते हैं। अल्लाह की कसम जिस वक्त मैं मस्जिद के अंदर देखा, मस्जिद के साथ वाले कमरे में मैंने झाँक के देखा तो मौलाना बिस्तर में लेटे हुए हैं, एक बंदा सामने नहीं है, लाउड स्पीकर खुला हुआ है और आगे उन्होंने मुँह के आगे कुरान मजीद रखा हुआ है और जनाब दर्स दिए जा रहे हैं, दर्स दिए जा रहे हैं। भाई मैंने कहा मौलाना बंदा तो एक भी नहीं सुना, कहने लगा कि मैं अपना मन तो राजी राजा राजी राजी कर रहा हूँ, तो ऐ आले हक ऐ या रसूल्ला कहने वालो ऐ या नबी अल्लाह कहने वालो, अल्लाह ने ईमान की अरारत तुम्हें दी है, अगर तुम कुरान खोल लो और नारे मेरे मोहम्मद के बनाओ तो शमाल जनूब की चाबियां अल्लाह तुम्हारे हाथ में पकड़ा दे, लेकिन शर्त यह है कि इसके लिए कुछ करो। मैं बच्चियों को मैंने देखा ऊपर माशाल्लाह इतनी तादाद में मैंने बच्चियां देखी, मुझे तो एहसास हुआ कि मैं सारी जिंदगी बच्चियों को नहीं पढ़ा सका, तो मुझे आज अपनी कमाई की का एहसास हुआ कि मैंने तो कोई बच्चियों को तालीम देने का कोई बंदोबस्त नहीं कर सका, बच्चों ही का मेरा दारुल उलूम है जिसमें मैं पढ़ा सका हूँ, लेकिन यहाँ आकर के मैं इंस्पायर हुआ कि इसलिए कि मेरे मुस्तफा करीम आखिरी बात सुनो, अगर पढ़ना चाहो तो इब्ने हिसाक को उठा के पढ़ो जो महाजी है उसकी, और मराकश से ये किताब छपी है कि रहमत आलम अलैहिस्सलाम इब्तिदा ज़माने में जिस वक्त कुरान पढ़ते तो बाहर निकलते तो सिद्दीक अकबर अली और जैद उनको मुस्तफा करीम जो कुरान नाजिल होता वो सुनाते, और जिस वक्त घर में आते तो खदीजतुल कुबरा को बैठा लेते और औरतों को कुरान मेरे मुस्तफा सुनाते। इसका मतलब यह है कि तहरीक कुरान इधर मर्दों में चली इधर औरतों में चली, और मर्दों में अली जैसे मायरे कुरान पैदा हुए और औरतों में फातिमा जैसी मायरे कुरान पैदा हुई। इश्क कुरान हमें तरक्की की मनाजिल तय करा सकता है। अलिफ लाम मीम ज़ालिकल किताब ला रैब ला रैब। ईसा अलैहिस्सलाम जिस वक्त इंजील लिखते थे عیسیٰ علیہ السلام انجیل لکھتے تھے تو پانچ انگلیوں کے ساتھ پانچ قلم باندھتے تھے, پانچ انگلیوں کے ساتھ پانچ قلم باندھ کے اس طرح لکھتے تھے, کبھی اس طرح اس طرح اس طرح اور کبھی اس طرح. ویسے میں نے ایک دن پانچ قلم باندھ کے لکھا ہے کہ اس میں حسن اور نفاست کتنی ہے. جناب نقاشی اور فن کا راز تو ہے اس میں. تو ادھر میری طرف دیکھیے کہ میرے حضور سے پہلے میں نے امام احمد ابن حنبل کے حوالے سے پڑھا کہ جتنے انبیاء علیہ السلام تھے وہ سارے کے سارے لکھ لیتے تھے اور انہوں نے کتابیں لکھی ہوئی اپنے ماننے والوں کو پڑھائیں. لیکن جب میرے مصطفیٰ کی باری آئی تو رب نے کہا میرے محبوبہ تو نے قلم کے ساتھ ہاتھ ہی نہیں لگانا ہے, تو نے قلم کے ساتھ ہاتھ نہیں لگانا. اے میرے مولا, میرے مصطفیٰ سے پہلے جو انبیاء علیہ السلام آئے انہوں نے تو پانچ انگلیوں سے پانچ پانچ قلم باندھ کے لکھے, لیکن جنہوں نے پانچ انگلیوں کے ساتھ پانچ قلم باندھ کے لکھے ان کی کتابیں دنیا میں نہ رہی. جس کو کہا گیا قلم کو ہاتھ نہ لگانا, محمد کا قرآن گلی گلی پڑھا جا رہا ہے, پوچھے پوچھے پڑھا جا رہا ہے, اس کو سنا جا رہا ہے. یہ دراصل اللہ کا اپنا اہتمام ہے. انا نحن نزلنا الذکر وانا له لحافظون, ہم نے قرآن کو اتارا ہے, ہم ہی اس کی حفاظت کرنے والے ہیں. یاد رکھو اللہ عزت رزق اس قرآن کی برکت سے دیتا ہے اور دے گا. خوشتبی کرنے لگا ہوں, دنیا میں کلرکوں سے لے کر ججوں تک ساروں نے ہڑتال کیا کہ ہماری تنخواہیں بڑھائیں. مولویوں نے کبھی ہڑتال نہیں کی ہے. ہاں وہ نمازیں پڑھائے جا رہے ہیں, نمازیں پڑھائے جا رہے ہیں, جمعے پڑھائے جا رہے ہیں, بچوں کو کتاب سکھائے جا رہے ہیں. مجھے بتاؤ کہ دنیا میں کوئی ایک حافظ ہے جو بھوکا مرا ہو؟ جناب جیسے قرآن کی حفاظت کا ذمہ اللہ کے ہاں ہے, ایسے ہی خادم قرآن کے رزق کا ذمہ بھی اللہ پر ہے. غم نہ کرو کہ تمہارا رزق کدھر سے آئے گا, تمہاری روزی کدھر کدھر سے آئے گی. اللہ تعالی دیکھو ہماری طرف, مسکین لوگ ہیں, فیکٹریاں کوئی نہیں ہیں, فیکٹریاں کوئی نہیں ہیں, کوئی انڈسٹریز نہیں ہیں, اور جناب کوئی مربع نہیں ہم نے اکٹھے کیے. ہم تو جو بچ کے آئے کوچائے دیوارے یار میں, اس بوریے پہ تختے سلیمان نثار ہو, اس بوریے پہ تختے سلیمان نثار ہو. حضور کا مسلح جو مل گیا ہے ہمیں, اس سے بڑا تخت اور کون سا ہوگا تمہیں معلوم نہیں. سکندر اور دارا کے تختوں میں وہ مقام نہیں ہے جو محمد مصطفیٰ کے مسلح کا مقام ہے. جو بچ گیا ہو کوچائے دیوارے یار میں, اس بوریے پہ تخت سلیمان نثار ہو. ایک دفعہ پڑھو, ہمارے ملک کے پرائم منسٹر خریدتے تھے نا, اسی سے میرے ٹکٹ بھی آتے تھے کہ میں سفر جا رہا ہوں, کبھی فجی جا رہا ہوں, کبھی امریکہ جا رہا ہوں, کبھی کدھر سے کبھی کدھر سے. تو مجھے ٹیلی فون کر کے کہنے لگے عید کی آپ کے ٹکٹوں کی قیمت میرے ٹکٹوں سے بڑھ گئی ہے, کہ آپ نے اس مرتبہ 45 لاکھ کے ٹکٹ بھائی خریدے ہیں سفر کے, تو یہ پیسہ کدھر سے آیا ہے؟ میں نے کہا تمہارا امریکہ سے آتا ہے, ہمارا مدینے سے آتا ہے. ہمارا مدینے سے آتا ہے, رسول کریم کی نظر سے آتا ہے. یہ جو دیوانے بیٹھے ہوئے ہیں نا جناب علی, یہ ہم شرق غرب شمال جنوب سب کچھ اللہ نے بتا دیا. تو جناب یہ انڈسٹریوں سے نہیں ملا, یہ سب کچھ محمد کے قرآن کے صدقے ملا ہے. قرآن مجید کے ساتھ پیار محبت پڑھو, اس کو اس کے اندر سے اللہ تعالیٰ عزت بھی دے گا, اس کے اندر سے اللہ تعالیٰ تمہیں رزق بھی دے گا, اس کے اندر سے اللہ تعالیٰ تمہیں وقار بھی عطا کرے گا کہ محمد سے وفا تو نے تو ہم تیرے ہیں, یہ جہاں جی لے کے آلا ہو قلم تیرے ہیں. نعرہ تکبیر, نعرہ رسالت, نعرہ رسالت, اسلام اسلام, قرآن. جماعت اہل سنت پاکستان,
नाथ सरकार की पढ़ता हूँ मैं, बस इसी नाम से घर में मेरे रहमत होगी। एक तेरा नाम वसीला है मेरा, तेरा नाम वसीला है मेरा, रंजो गम में भी इसी नाम से राहत है।